میں مبلغ بنوں سلطوں کا، خوب چرچا کروں سلطوں کا۔
الحمدللہ رب العالمین، والصلاة والسلام علی خاتم النبیین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک و صحابک یا حبیب اللہ، الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک و صحابک یا نور اللہ۔ پیارے پیارے اسلام بھائیو اور مدنی چل کے ناظرین، ایک مرتبہ حضرت جبریل امین علیہ السلام اللہ پاک کے پیارے اور سب سے آخری نبی کی خدمت میں حاضر ہوئے اور عرض کیا، یا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم، جس نے آپ پر ایک بار درود پاک پڑھا، اللہ پاک اس کے نامہ اعمال میں 10 نیکیاں لکھے گا اور 10 گناہ مٹا دے گا اور 10 درجات بڑھا دے گا۔ صلوا علی الحبیب صلی اللہ علی محمد وعلی آلہ وصحبہ وبارک وسلم۔ قرآن پاک میں اللہ پاک ارشاد فرماتا ہے، ان الذین کفروا سواء علیہم اانذرتہم ام لم تنذرہم لا یؤمنون، ختم اللہ علی قلوبہم وعلی سمعہم وعلی ابصارہم غشاوۃ ولہم عذاب عظیم۔ سورہ بقرہ کی آیت نمبر 6 اور 7، یہ سننے کی ہم نے سعادت حاصل کی ہے۔ اس سے پہلے کی جو آیات بیان ہوئی ہیں، ان میں ان لوگوں کا ذکر ہوا جو قرآن کی ہدایت کو قبول کرنے کی صلاحیت رکھتے تھے۔ اور یہ کون لوگ ہیں؟ اللہ پاک نے اسی سورت کی آیت نمبر 2 میں ارشاد فرمایا، ہدل للمتقین، کہ ہدایت ہے ڈر والوں کو، یعنی یہ وہ متقی لوگ ہیں جو قرآن کو پڑھ کر ہدایت حاصل کرتے ہیں۔ اور یہ کون ہیں؟ جو بن دیکھے غیب کی چیزوں پر ایمان قبول کرتے ہیں۔ یہ کون لوگ ہیں؟ یہ وہ لوگ ہیں جو نماز قائم رکھتے ہیں، اللہ پاک کی راہ میں اس کے دیے ہوئے میں سے خرچ کرتے ہیں اور آخرت پر پختہ یقین رکھتے ہیں۔ اب جو آیات آج تلاوت ہوئی ہیں 6 اور 7، ان میں ان لوگوں کا ذکر ہے جو قرآن پڑھ بھی رہے ہیں، اگرچہ قرآن پڑھ لیں سمجھ لیں، ان کے سامنے حق کتنا ہی واضح بیان کیا جائے، اس کے باوجود یہ ایمان لانے اور ہدایت قبول کرنے کے لیے تیار نہیں ہوتے۔ یہ کون لوگ ہیں؟ اللہ پاک ارشاد فرماتا ہے، ان الذین کفروا، بے شک وہ جن کی قسمت میں کفر ہے، یعنی یہ کافر لوگ ہیں، جیسے ابو جہل ہے، ابو لہب، عتبہ، شیبہ وغیرہ، اور قیامت تک آنے والے وہ جو لوگ ازلی کافر ہیں، ان کی حالت کیا ہے، ان کی بری عادت کیا ہے، برا وصف کیا ہے، آگے بیان ہوا سواؤن علیہم اانذرتہم ام لم تنذرہم لا یؤمنون، انہیں برابر ہے چاہے تو انہیں ڈراؤ یا نہ ڈراؤ، وہ ایمان لانے کے نہیں ہے۔ اور یہ علماء نے اس کی بڑی پیاری تفسیر میں جو یہ بھی بیان فرمائے کہ نبی پاک صلی اللہ علیہ وسلم کی دل جو یہ ہے، نبی پاک صلی اللہ علیہ وسلم کو اس میں علم غیب دیا گیا۔ دراصل ہمارے نبی صلی اللہ علیہ وآلہ وسلم جب ان کو نیکی کی دعوت دیتے، انہیں سمجھاتے، قرآن پر عمل کرنے کی ہدایت دیتے، ایمان قبول کرنے کی دعوت دیتے تو وہ نہیں مانتے تھے، ایمان قبول کرنے کے لیے تیار نہیں ہوتے تھے۔ تو نبی پاک صلی اللہ علیہ وآلہ وسلم غمگین ہو جاتے، افسردہ ہو جاتے۔ اس پر اللہ پاک نے اپنے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کے دل کی تسلی دیتے ہوئے فرمایا انہیں برابر ہے، چاہے تم انہیں ڈراؤ یا نہ ڈراؤ، وہ ایمان لانے کے نہیں ہے۔ یعنی اے محبوب، آپ کے سمجھانے میں کوئی کمی نہیں ہے، کمی ان غیر مسلموں میں ہے، آپ تو با کمال ہیں، آپ کے سمجھانے کا انداز بھی با کمال ہے، آپ نے تو نیکی کی دعوت دینے کا حق ادا کر دیا، مگر یہ بدبخت ہیں، یہ ضدی ہیں، ہٹ دھرم ہیں، آپ انہیں سمجھائیں یا نہ سمجھائیں، آپ انہیں قیامت سے اللہ کے عذاب سے ڈرائیں یا نہ ڈرائیں، یہ ہرگز ایمان لانے والے نہیں ہیں، یہ علم غیب ہے۔ ابو جہل، عتبہ، شیبہ، یہ ڈھیٹ کافروں کا انجام کیا ہوگا؟ ایمان قبول کر کے جنت کے حقدار ٹھہریں گے یا کفر پر اڑے رہ کر ہمیشہ کے لیے جہنم کا ایندھن بنیں گے؟ ان کا خاتمہ کیسا ہوگا؟ اللہ پاک نے یہ ساری باتیں اپنے محبوب صلی اللہ علیہ وآلہ وسلم کو پیشگی بتا دی۔ اور آئندہ کہ کسی بات کا علم ہو جانا یہی علم غیب کہلاتا ہے۔ تو معلوم ہوا کہ ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم غیب کی خبریں جاننے والے، لوگوں کے انجام سے بھی باخبر ہیں۔ تو یہ ازلی کافر، غیر مسلم، مثلا ابو جہل، عتبہ، شیبہ وغیرہ، یہ سمجھانے کے باوجود کلمہ کیوں نہیں پڑھیں گے؟ دیکھیں، یہ بڑی اہم باتیں ہیں، بڑی توجہ کے ساتھ اگر اس کو ہم سمجھنے کی کوشش کریں مختصر سے وقت میں، کہ یہ اتنا سمجھایا جا رہا ہے ان کو، آخر یہ سمجھ کیوں نہیں رہے؟ ان کے اندر اصل اور بنیادی خرابی کیا ہے؟ اللہ پاک نے ارشاد فرمایا ختم اللہ علی قلوبہم وعلی سمعہم وعلی ابصارہم غشاوہ، کہ اللہ نے ان کے دلوں پر، ان کے کانوں پر مہر کر دی اور ان کی آنکھوں پر گھٹا ٹوپ ہے۔ حضور داتا گنج بخش علی حجویری رحمت اللہ تعالی نے یہ کشف المحجوب میں فرماتے ہیں کہ دل پر چڑھنے والے زنگ اور پردے کی دو قسمیں ہیں، ایک ہے حجاب غین یعنی عارضی پردہ، جو بعض دفعہ گناہ کرنے اور غفلت میں پڑنے کے سبب دل پر چڑھ جاتا ہے، اور یہ عارضی زنگ ہوتا ہے جو توبہ کرنے، نیک اعمال بجا لانے، نیک لوگوں کی صحبت اختیار کرنے کی برکت سے اتر جاتا ہے۔ اور دوسرا ہے حجاب رین، یہ ایسی سیاہی ہے جیسے کوئلہ ہوتا ہے، یعنی کپڑے پر داغ لگے اور ہم اس کو دھوئیں تو وہ داغ دور ہو جاتا ہے، مگر کوئلے کو اگر کوئی دھوئے تو، کوئلے کو اگر کوئی دھوئے تو کتنا ہی دھو لیں اس کو، یہ سفید نہیں ہوتا۔ تو ایسے ہی بعض بدبختوں کے برے اعمال، ان کے برے کردار اور مسلسل گناہ کرتے رہنے کی وجہ سے ان کے دل پر حجاب رین یعنی پکی سیاہی چڑھ جاتی ہے جو کبھی اترتی نہیں ہے۔ تو اللہ پاک نے بتایا کہ یہ جو ازلی کافر ہیں، ان کے برے کرتوتوں کے سبب ان کے دل پر مہر لگ چکی ہے، اب ان کے دل جو ہے وہ حق قبول کرنے کے لائق نہیں رہے۔ इनके कानों पर मोहर लग चुकी, ये अब हक सुनते नहीं है। इनकी आंखों पर पर्दे पड़े हैं, ये आंखें हक देखने से महरूम हो चुकी हैं। और आगे फरमाया लहुम अजाब नाजीम, उनके लिए बड़ा अजाब है। तो मेरे प्यारे प्यारे इस्लामी भाइयों, अल्लाह की पनाह कि अल्लाह पाक हमें ऐसी बदनसीबी से महफूज फरमाए। देखिए इसमें दो अहम बातें हैं जो सीखने से ताल्लुक रखती हैं। इन दो आयात की जो वजाहत हमने सुनी, इसमें दो अहम बातें हैं जिसमें हमें कुछ सीखने का मौका मिलता है कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के वसीले से अल्लाह पाक ने जो कुरान करीम की जो नेमत अता फरमाई, ये किताब पाकीजा पढ़कर इससे हमने हिदायत हासिल करनी है। मगर इसमें दो बुरे वस्फ बयान किए गए, बहुत खतरनाक बीमारियां बयान की गई हैं जिनके होते हुए आदमी हिदायत कबूल नहीं कर पाता, और इन दो बातों से बचना जरूरी है। ये कौन से दो बुरी बीमारियां हैं? फरमाया गया इन्नल्लज़ीना कफरू सवाउन अलैहिम अअंदरतहुम अम लम तुनज़िरहुम ला युमिनून, कि बेशक वो जिनकी किस्मत में कुफर है उन्हें बराबर है, चाहे तुम इन्हें डराओ या ना डराओ, ये ईमान लाने वाले नहीं है। यानी ये काफिरों का बुरा वस्फ है, ये जिद्दी है, ये हट धर्म है, इन्हें समझाएं या ना समझाएं ये मानने की तरफ नहीं आते। हक वाजे हो जा गया, इंतियाई हिकमत अमली के साथ दलाइल देकर मौजजात दिखाकर इनको दावत पेश की गई है। बड़ी मशहूर रिवायत है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम तशरीफ ला रहे थे, एक काफिर ने कहा कि ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, बताओ मेरे हाथ में क्या है? तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मैं बताऊं तेरे हाथ में क्या है? ये तेरे हाथ में जो है वो बताए कि मैं कौन हूं। तो वो कंकर अल्लाह के नबी का कलमा पढ़ रहे थे, कलमे शहादत पढ़ रहे थे, लेकिन काफिर काफिर रहे। तो आखिर क्या बात होती है? तो फरमाया ये जिद्दी हैं, ये हट धर्म हैं, ये मानते नहीं हैं। यानी मालूम हुआ कि हिदायत कबूल करने के लिए मानने वाली तबीयत होना जरूरी है। जिसने अपनी तबीयत में ना मानो, मैं ना मानू वाली आदत बनाई, इनकार को अपनी फितरत में शामिल कर लिया, उसको समझाएं बताएं दलाइल दें कुछ भी कर ले, वो मानने के लिए तैयार नहीं होता, तो क्या ऐसा शख्स हिदायत कबूल कर सकेगा? नहीं कर सकेगा। तो इसलिए राह हिदायत का मुसाफिर बनना चाहते हैं तो मानने वाली तबीयत अपनानी होगी। और बड़ी प्यारी इसकी मिसाल दी जा रही है कि अबू जहल और दीगर जो मक्के के कुफार थे, इसको किस किस अंदाज से समझाया गया, इन्होंने जो मुतालबा किया उसे पूरा किया गया, इसके बावजूद ये मानने के लिए तैयार नहीं हुए। कि एक मरतबा रात का वक्त था, मक्का मुकर्रमा के बड़े बड़े काफिर अबू जहल, मुगीरा, आस बिन वाइल वगैरह, ये अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की बारगाह में हाजिर हुए। अर्ज की है मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, अगर आप वाकई सच्चे नबी हैं तो इस चांद के दो टुकड़े करके दिखाइए। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अगर चांद के दो टुकड़े कर दूं तो क्या ईमान ले आओगे? बोले हां जरूर, हम कलमा पढ़कर मुसलमान हो जाएंगे। हुजूर नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने पहले अल्लाह पाक के हुजूर दुआ की, फिर हाथ मुबारक यानी शहादत की उंगली से चांद की तरफ इशारा किया तो चांद दो टुकड़े हो गया। तो चांद की 14वीं रात थी, चांद का एक हिस्सा हीरा पहाड़ की तरफ गया और दूसरा हिस्सा पहाड़ की दूसरी तरफ हो गया। तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम एक एक काफिर को पुकार कर फरमा रहे थे कि ए फुला गवाह हो जाओ, ए फुला तुम भी गवाह हो जाओ। तो रिवायात में है कि कुफार को इस पर यकीन नहीं आ रहा था, بار بار اپنی آنکھوں کو ملتے پھر دیکھتے کہ چاند واقعی دو ٹکڑے ہو گیا، آخر تھک کر کیا بولے؟ سحر مستمر، یہ تو جادو ہے چلا آتا. ان میں سے ایک کافر بولا کہ اگر یہ واقعی جادو ہے تو تم پر جادو ہو گیا، ساری دنیا والوں پر تو نہیں ہو سکتا، لہذا جب قافلے آئیں تو ان سے پوچھیں گے. چنانچہ مختلف جگہوں سے مسافر آئے، اہل مکہ نے سب سے پوچھا، سب نے یہی کہا کہ ہاں ہم نے فلاں رات چاند کو دو ٹکڑے ہوتے دیکھا تھا. یہ کمال کا معجزہ تھا نا. ابو جہل وغیرہ کو تو چاہیے تھا کہ کلمہ پڑھ کر مسلمان ہو جاتے، مگر افسوس ان پر بدبختی غالب تھی. انہوں نے یہ ٹھان رکھی تھی کہ ہم نے ماننا تو ہے ہی نہیں. چنانچہ اپنی آنکھوں سے چاند کو دو ٹکڑے ہوتے دیکھ کر، باہر سے آنے والے مسافروں کی گواہیاں سن کر، پھر بھی انہوں نے یہی کہا سحر مستمر، کہ یہ تو جادو ہے چلا آتا. تو یہ نہ ماننے والی جو طبیعت ہے نا، یہ اچھی نہیں ہے. کہ دیکھیں کافروں نے چاند دو ٹکڑے کرنے کو کہا، چاند دو ٹکڑے کر کے دکھا دیا گیا. پتھروں کے بولنے کا کہا، پتھروں سے کلمہ پڑھوا کر دکھا دیا. درخت کو چلنے کا کہا، درخت چلے. جانوروں نے سجدے کیے، لیکن جب طبیعت ہی نہ ماننے والی ہو تو پھر چاہے کچھ بھی ہو انکاری کرنا ہے. جب ذہن ہی بنا رکھا ہے کہ میں نے ماننی نہیں، پھر زمین اوپر ہو یا آسمان نیچے، کچھ بھی کر لے ماننی نہیں ہے. تو میرے پیارے پیارے اسلامی بھائیوں، اس لیے اس بات سے جو سیکھنے کی جو بات پتا چلی وہ یہ کہ اپنے اندر قبول ہدایت کی صلاحیت بڑھانی چاہیے. راہ ہدایت پر چلنا ہے تو ماننے والی طبیعت بنانی پڑے گی. اور یہ بات بدقسمتی سے آج دنیاوی طور پر بھی ہم ایسے کئی لوگوں کو دیکھتے ہیں کہ جن کی نہ ماننے والی طبیعت ہو جاتی. کیوں؟ ذرا پڑھ لکھ کر بڑے ہو جاتے ہیں، ذرا بڑا عہدہ مل جاتا ہے، یا جناب کچھ زیادہ مال آ جاتا ہے، تو نہ ماننے والی بات. میرے پیارے پیارے اسلامی بھائیوں، یہ ماننے والی طبیعت اگر ہو جائے تو پھر کیا ہوتا ہے کہ جن کی ماننے والی طبیعت ہوتی ہے نا، ان پر بس حق واضح ہونے کی دیر ہوتی ہے، وہ ہدایت قبول کرنے میں دیر نہیں لگاتے. دیکھیے حضرت سیدنا فاروق اعظم رضی اللہ تعالی عنہ نے جب کلمہ نہیں پڑھا تھا، دائرہ اسلام میں داخل نہیں ہوئے تھے. مشہور واقعہ ہے کہ ننگی تلوار لے کر جا رہے تھے، ارادہ کیا تھا کہ آج محمد صلی اللہ علیہ وآلہ وسلم کو شہید کر ڈالوں گا، استغفر اللہ. مگر قسمت میں کچھ اور ہی منظور تھا. راستے میں اپنی بہن کے گھر پہنچے، قرآن کریم دیکھا، کھولا، سورہ طٰہٰ کی چند آیات پڑھی، دل کی زمین یہ زرخیز تھی. ابو جہل کے طرح دل کوڑے کا ڈھیر نہیں تھا. کتاب ہدایت کی بارش دل پر ہوئی تو ہدایت کے چشمے پھوٹ پڑے. وہی عمر جو تھوڑی دیر پہلے ننگی تلوار لیے اسلام کو معاذ اللہ مٹانے نکلے تھے، اب ادب سے بارگاہ رسالت میں حاضر ہوئے، جھر جھکایا اور دامن مصطفیٰ سے وابستہ ہو گئے. تو کتنا فرق ہے پیارے اسلامی بھائیو، مدنی چینل کے ناظرین، کہ ابو جہل نے چاند دو ٹکڑے ہوتے دیکھا اور فاروق اعظم نے صرف چند قرآن کی آیات سنی. ابو جہل نے کلمہ نہیں پڑھا اور فاروق اعظم نے ہدایت قبول کر لی. آخر کیوں؟ اس لیے کہ ابو جہل میں نہ ماننے کی طبیعت تھی. ابو جہل میں نہ ماننے کی طبیعت تھی، اس نے ہدایت قبول نہیں کی، جبکہ فاروق اعظم کا ایسا کوئی ذہن نہیں تھا. جیسے ہی آپ پر حق واضح ہوا، آپ نے سر تسلیم جھکا دیا. تو معلوم ہوا کہ قبول ہدایت کے لیے ماننے والی طبیعت ہونا ضروری ہے، ضدی نہیں بننا چاہیے. تو ہم الحمدللہ مسلمان ہیں اور ہم ماننے والے ہیں. مسلمان کا لفظی معنی ہی یہی ہے، سر تسلیم خم کرنے، یعنی حق بات پر سر جھکانے کر مان لینے والا، یہ مسلمان کی تعریف کی جاتی ہے. لہذا हमेशा हमें दुरुस्त बात मानने की तरफ माइल होना चाहिए। और बदकिस्मती से ये जो माशरे में जिद्दी लोग पाए जाते हैं, इन्हें कुरान की आयात सुनाएं, हदीस सुनाएं, उलमाए किराम जो कुरान और हदीस के मुताबिक जो शरई मसाइल बयान करते हैं, इनके इरशादात सुना दिए जाएं, ये लोग मानने के लिए तैयार नहीं होते। बल्कि माज़ल्ला जो अपनी अटकल से, अपनी सोच से इस पर जो दलाइल या इस पर जो जवाब देते हैं, बाद औकात ईमान खतरे में पड़ जाता है, बाद औकात ईमान खतरे में पड़ जाता है। तो इस तरह की बातों में फिर बाद औकात मजाक मजाक में भी कुछ बातें कही जाती हैं, और इसकी कई मिसालें अमीर अहले सुन्नत ने अपनी किताब कुफरिया कलिमात के बारे में सवाल जवाब इसमें बयान फरमाई। अगर अब तक आपने इस किताब को नहीं पढ़ा, मेरा मशवरा है इस किताब को पढ़े। सवाल जवाब के अंदाज में अमीर अहले सुन्नत ने इस पर समझाया है कि आजकल के दौर में अगर किसी का नुकसान हो जाए तो माज़ल्लाह कैसे जुमले बाज़ औक़ात बोलकर ईमान से फारिग हो जाता है। किसी के घर में इंतकाल हो जाए तो उस इंतकाल होने पर घर की औरतें, खानदान वाले या अफराद ये किस तरह से गिले शिकवे कर अपने ईमान को खतरे में डाल देते हैं। तो मेरे प्यारे प्यारे इस्लामी भाइयों, जब भी अल्लाह व रसूल का हुक्म आ जाए, शरीयत का मसला दुरुस्त जरिए से हम तक पहुंच गया, तो अपना सर झुकाने में देर नहीं लगाएं। शरीयत के मामलात को अपनी अना का मसला नहीं बनाना चाहिए। इनाद हक यानी हक से दुश्मनी रखना, ये तबाह बर्बाद करने वाली बातनी बीमारी है, इससे कोसों दूर रहना चाहिए। जिन कौमों ने जिद की है ना, कुरान में इनके वाकयात मौजूद हैं, इनका कैसा इबरतनाक अंजाम हुआ। फिरौन ने जिद की, हक वाजे हुआ, इसके बावजूद कबूल ना किया, दरिया में गर्क कर दिया गया। कौम आद बड़ी ताकतवर कौम थी, इनकी तरफ हजरत हूद अलैहिस्सलाम को नबी बनाकर भेजा गया, इन्होंने जिद की, इनके सामने भी हक वाजे किया गया, नहीं माने, इन पर आंधी का आदाब आया जिसने इस कौम आद का नामो निशान तक मिटा कर रख दिया। कौम समूद, हजरत सालेह अलैहिस्सलाम मबूस किए गए, इन्होंने भी जिद की, हट धर्मी की, हक को कबूल ना किया, झुटलाया, कुफर पर अड़े रहे, गुनाहों का बाजार गर्म किया, आखिर क्या हुआ, अजाब इलाही आया, शदीद जलजले का अजाब भेजा गया, हमेशा हमेशा के लिए कौम फना की घाट उतर गई। तो माजी में ऐसी कई कौमें गुजरी जिन्होंने जिद की, हक बात कबूल ना किया, और ये कौन थे, ये हमसे ज्यादा ताकतवर थे, हमसे ज्यादा मालदार थे, हमसे ज्यादा मजबूत थे, मगर हक से दुश्मनी ने इन्हें तबाही के किनारे लाकर खड़ा कर दिया। ये अल्लाह पाक के गजब का शिकार होकर हमेशा के लिए तबाह हो बर्बाद हो गए। तो इसलिए जिद नहीं करनी चाहिए। शरई मसला बताने वाला चाहे हमसे छोटी उम्र का हो या बड़ी उम्र का हो, हमारा भाई है या पड़ोसी है, हमारा दोस्त है या दुश्मन है, अगर आशिक रसूल है और वाकई दुरुस्त मसला बता रहा है, कुरान और हदीस की रोशनी में बता रहा है, आशिका ने रसूल उलमा से सुनकर बयान कर रहा है, इनसे पूछकर बता रहा है, तो अब हमें मान लेना चाहिए, अड़ी नहीं करनी चाहिए। यानी कि आजकल का दौर है ना कि सूद को प्रॉफिट का नाम ले ले रहे, जकात को टैक्स के देते, शादी ब्याह वगैरह में बेपर्दगी, ढोल तमाशे, अरे भाई नहीं करो, नहीं नहीं जनाब, खुशी का मौका सब चलता है। अल्लाह पाक ने मना किया है, उसके रसूल ने मना फरमाया है, हम मुसलमान हैं, हमें शरीयत का के दायरे में रहना है, एक बाउंड्री है, उस बाउंड्री के अंदर हमें अपनी जिंदगी गुजारनी है। ये कहकर के सब चलता है, ये नहीं। अगर कोई हमें अल्लाह और रसूल के अहकाम सुनाए तो हमें डर जाना चाहिए, उसे डांटना, उसको उल्टी सुनाकर उसका दिल तोड़ना, ये हरगिज़ दुरुस्त बात नहीं है। मुसलमान बेअमल तो हो सकता है, मगर एक सच्चा मुसलमान जिद्दी नहीं हो सकता। वो अल्लाह पाक और उसके प्यारे महबूब की बातों को दिल से, जान से तस्लीम करने वाला होता है। और इसका अगर हमको प्रैक्टिकल देखना हो, आप देखें अमीर अहले सुन्नत के मदनी मुज़ाकरे, مدنی مذاکرے میں کیا ہے، آپ کی طبیعت منوانے کی طرف نہیں ہے بلکہ ماننے کی طرف مائل رہتی ہے۔ ہر ہفتے مدنی چینل پر لائیو مدنی مذاکرہ فرما رہے ہیں، اور برسوں سے آپ کی عادت ہے کہ مدنی مذاکرے کے شروع میں ہی فرما دیتے ہیں، اگر مجھے غلطی کرتا پائیں تو فوراً میری اصلاح کریں، مجھے اپنی غلطی پر اڑتا نہیں بلکہ شکریہ کے ساتھ رجوع کرتا پائیں گے۔ یعنی یہ سکھایا جا رہا ہے ہم کو بھی کہ اگر کوئی غلطی کی اصلاح کرے تو ناراض نہیں ہونا ہے بلکہ شکریہ، مجھے بتائیں تو میں آپ کا شکریہ بھی ادا کروں گا اور اپنی غلطی بھی مان لوں گا۔ تو اللہ پاک ہمیں بھی اس کی توفیق عطا فرمائے۔ تو پہلی بات کہ ضدی اور ہٹ دھرم نہیں بننا ہے، دوسری بات اپنے دل کی حفاظت کیجیے، اپنے دل کی حفاظت کیجیے، کیونکہ یہ جو دل ہے نا میرے پیارے اسلامی بھائیوں، یہ اچھا بھی ہوتا ہے برا بھی ہوتا ہے، جی ہاں دل اچھے بھی ہوتے ہیں دل برے بھی ہوتے ہیں۔ قرآن مجید میں اللہ پاک نے دونوں طرح کے دلوں کا بیان فرمایا ہے، برے دلوں کے متعلق فرمایا کہ ان کے دلوں میں بیماری ہے تو اللہ نے ان کی بیماری میں اور اضافہ کر دیا، ایک جواب فرمایا تو وہ لوگ جن کے دلوں میں ٹیڑھا پن ہے، سورہ بقرہ کی آیت نمبر 7 میں فرمایا کہ ان کے دلوں پر مہر لگا دی ہے، اور اسی طرح سورہ بقرہ کی آیت نمبر 74 میں ارشاد فرمایا پھر اس کے بعد تمہارے دل سخت ہو گئے تو وہ پتھروں کی طرح ہیں بلکہ ان سے بھی زیادہ سخت ہیں۔ تو ان آیات میں برے دلوں کو جن الفاظ سے بیان کیا گیا وہ کیا کہ یہ مریض دل ہے، یہ ٹیڑے دل ہیں، یہ مہر لگے ہوئے دل ہیں، پتھروں جیسے یا ان سے بھی سخت دل ہیں، اور یہ سب برے اور خدا کی بارگاہ میں ناپسندیدہ دل ہیں۔ اور اچھے دل کون؟ جن کے بارے میں فرمایا کہ ایمان والے وہی ہیں کہ جب اللہ کو یاد کیا جائے تو ان کے دل ڈر جاتے ہیں۔ پھر سورہ شعراء میں فرمایا جس دن نہ مال کام آئے گا نہ بیٹے، مگر وہ جو اللہ کے حضور سلامت دل کے ساتھ حاضر ہوگا۔ ایک جگہ فرمایا کیا ایمان والوں کے لیے ابھی وہ وقت نہیں آیا کہ ان کے دل اللہ کی یاد کے لیے جھک جائے؟ تو ان آیات میں اچھے دلوں کے بارے میں فرمایا۔ تو اپنے دل کی حفاظت کیجئے، یہ دل بگڑ نہ جائے، کیونکہ سورہ بقرہ کی جو آیات جس کا ہم خلاصہ سن رہے ہیں اس میں کفار مکہ کا یہ برا وصف بیان کیا گیا، ختم اللہ علی قلوبہم وعلی سمعہم وعلی ابصارہم غشاوۃ ولہم عذاب عظیم۔ اللہ نے ان کے دلوں پر، ان کے کانوں پر مہر کر دی، ان کی آنکھوں پر گھٹا ٹوپ ہے، ان کے لیے بڑا عذاب۔ تو دل پر مہر لگ جانا یہ بہت سخت انتہائی مہلک بیماری ہے۔ جیسے اخبارات میں ایک واقعہ آیا کہ پنجاب کے ایک صفاق اور سخت دل باپ کا واقعہ کہ اس کے گھر ساتویں بیٹی کی ولادت تھی، سیونتھ، تو اس نے اپنی بیٹی کو زندہ دفن کر دیا، پولیس نے گرفتار کیا اس کو۔ تو جب اس سے پوچھا گیا کہ تو نے کیوں کیا، تو کیا میری یہاں ساتویں بیٹی پیدا ہوئی تو اس کا چہرہ بگڑا ہوا تھا، تو میں نے ڈاکٹروں سے اس کو زہریلا انجیکشن لگانے کو کہا لیکن ڈاکٹروں نے میری بات نہیں مانی، تو اس لیے میں نے اس کو زندہ دفن کر دیا۔ اب آپ بتائیں، آپ اور ہم میں سے تو کوئی ایسا ہوگا کہ جس کا بچہ رات کو روئے تو اس کو خود بھی نیند نہیں آتی، ٹھیک ہے؟ اور ایک ہم جیسا ہی انسان اپنے بچی کو زندہ دفن کر رہا ہے۔ آپ سوچیں کہ کچرے کے ڈھیر پر ایک کسی نے بوری ڈالی ہوئی تھی اور وہ بوری اندر سے ہل رہی تھی، تھوڑی دیر میں اندر سے رونے کی آواز آئی، اہل محلہ جمع ہوئے، اس بوری کو کھولا گیا تو اس میں ایک زندہ بچی تھی۔ یعنی کسی کے یہاں بچی پیدا ہوئی تو وہ ظالم شخص نے بوری میں ڈال کر اس کو کچرا کنڈی میں ڈال دیا۔ اور یہ ایک واقعہ نہیں ہے، اس کی باقاعدہ آرٹیکلز چھاپتے ہیں کہ یہ پیدا ہونے پر بچیوں کو مار دیتے ہیں، کچرا کنڈیوں پہ پھینک دیتے ہیں۔ اب بتائیں کہ یہ دل کیسے سخت ہو جاتے ہیں، اس دل میں یہ نرمی کیوں نہیں آتی ہے؟ कि यहां तो जनाब सोच रहे हैं सुन रहे हैं कि जनाब कीड़े मकोड़ों तक से भी बचकर चलते कि मेरे पैर किसी चींटी पर ना आ जाए, और ये जिंदा बच्ची को जिंदा दफन कर रहे हैं, इनके दिल कैसे सख्त हो गए। तो ये पता चला कि दिल का इस तरह से सख्त हो जाना और माज अल्लाह इस दिल पर अगर मोहर लग जाना, ये इंतहाई मोहलिक बीमारी है। यही वो बुनियादी मर्ज है जो ना जाने कितनी कौमों की हलाकत का सबब बन चुका है। इसी बातनी बीमारी की वजह से आदमी हक बात तस्लीम करने, हिदायत हासिल करने, यहां तक के सरापा हिदायत किताब कुरान करीम पढ़कर भी सीधे रास्ते पर आने से महरूम रह जाता है। तो लिहाजा हमें चाहिए कि हम अपने दिल की हिफाजत करें, इस दिल को नरम रखा जाए, ये दिल सुथरा रहे, पाकीजा रहे। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने सहाबाए किराम से इरशाद फरमाया ना कि बेशक दिलों को भी जंग लग जाता है, जिस तरह लोहे को जंग लगता है जब उस पर पानी लग जाए। तो पूछा गया कि या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ये जंग कैसे दूर होगा? इरशाद फरमाए कुरान की तिलावत करने और मौत को याद करने से। तो हम गौर करें और सोचे, अपने दिल की कैफियत पर गौर तो करें कि हमारे दिल की कैफियत क्या है। और ये जो दिल पर जो मोहर लगती है, इसके असबाब इस उलमा ने लिखे हैं, बहुत सारे असबाब हैं, जरा मुख्तसर सा वक्त है, चंद एक बयान करता हूं। नंबर वन, गुनाहों की कसरत दिल पर मोहर लगने का एक सबब है। हमारे प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि जब आदमी गुनाह करता है उसके दिल पर सिया नुक्ता लग जाता है, अगर तौबा कर ले तो वो नुक्ता मिटा दिया जाता है, वरना अगर दोबारा गुनाह करे तो वो एक और नुक्ता लगा दिया जाएगा, फिर एक और गुनाह किया एक और नुक्ता लग जाएगा, करते करते पूरा दिल सियाह हो जाता है। तो इसलिए गुनाहों से बचना बहुत जरूरी है, कहीं ऐसा ना हो कि गुनाहों की आदत दिल पर मोहर लगने का सबब बन जाए और ये राह हिदायत से महरूम कर दिए जाए। उलमा फरमाते हैं कि गुज़िश्ता उम्मतों का आदाब जिस्मानी खस्फो मस्क था, यानी पहले उम्मती नाफरमानी करती, इन्हें जमीन में धसा दिया जाता, इनके चेहरे बिगाड़ दिए जाते, कोई बंदर बन जाता, कोई खिंजीर बना दिया जाता। लेकिन इस उम्मत का आदाब रूहानी खस्फो मस्क है, यानी पहले जिस्म बदलते थे अब दिल बदल दिए जाते हैं। अल्लाह पाक फरमाता है व नुकल्लिबु अफ़ईदतहुम व अबसारहुम, हम फेर देते हैं उनके दिलों और आंखों को। अल्लाह पाक हमें अकल सलीम अता फरमाए। और ये वाकई बड़ी इबरत की बात है कि गुनाह करने और अल्लाह और उसके रसूल की नाफरमानी करने के सबब दिल उलट दिए जाते हैं। तो ये दावत इस्लामी का जो दीनी माहौल हमें मिलता है, जो हमें बार बार इस बात की तरफ तरगीब दिलाई जाती है कि हम मदनी चैनल देखें, हम मदनी काफिलों में सफर करें, हम मुख्तलिफ कोर्सेस करें, हम मदनी मुजाकरे देखें, हम दावत इस्लामी के तहत जो ये होने वाले जो लिटरेचर है इसको पढ़ने की कोशिश करें। क्यों? ताकि हमारे दिल नरम रहें, हमें अपनी मौत याद रहे, हमें अपनी आने वाली कब्र की तरफ मतलब दिल मुतवज्जे रहे, हम आखिरत की तैयारी करने में मसरूफ रहें। क्योंकि इजारी ये सफर तो दरपेश है ही ना, आगे सबको यही सफर करना है, और अगर ये नहीं होता है तो आज देखिए हालात कैसे हैं हमारे, हमारे हालात कैसे हैं। ये सोशल मीडिया ही की तरफ ध्यान रखकर मुख्तलिफ आर्टिकल्स और मुख्तलिफ वीडियोस देखकर आज हमारे कल्बी कैफियत क्या है, ये दुनिया जहां से डरते हैं अल्लाह से नहीं डरते, हमारी कैफियत क्या है? कैमरे की आंख आपको देख रही है, ये कहीं अगर लिखा हुआ देखें तो बिल्कुल बचकर सीधे होकर चलेंगे, यही है कैमरे की आंख। अब ये कैमरा चल रहा है नहीं चल रहा है इससे कोई सरोकार नहीं है, कैमरा लगा हुआ है हम बिल्कुल सीधे हो जाएंगे, अटेंशन हो जाएंगे, सारी रोडों पर सिग्नल तोड़ते हुए जा रहे हैं, लेकिन जैसे ही अगले सिग्नल पर दो पुलिस वाले नजर आएंगे तो हमारा अब चलने का स्टाइल चेंज हो जाएगा, नहीं नहीं यार पकड़ लेंगे, हम मुसलमान हैं, हमारा अकीदा ईमान है कि अल्लाह हमें देख रहा है, अल्लाह हमें देख रहा है, हम बंद कमरे में हो, पर्दे डले हुए हों, कोई बजायर हमारे करीब नहीं है, مگر ہمارا عقیدہ ایمان ہے کہ اللہ دیکھ رہا ہے، ہر وقت دیکھ رہا ہے، اس سے کوئی چھپ نہیں سکتا، وہ دلوں کے حالات کو بھی جانتا ہے۔ لیکن ہم اپنی کیفیات دیکھیں کہ ہمارا انداز زندگی کیا ہے۔ امام غزالی رحمت اللہ علیہ یہ دل کا جو بگڑنا ہوتا ہے نا، اس کے بھی اسباب بیان فرمائے ہیں۔ منہاج العابدین میں فرماتے ہیں کہ چار ایسی بیماریاں ہیں جو دل کو نقصان، بہت زیادہ نقصان پہنچاتی ہیں۔ اس میں ایک حسد، جلس ہونا، دوسرے کی کو نعمت مل گئی اب دل میں تمنا ہوتی کہ یار یہ چھن جائے، یہ نعمت مجھے مل جائے، یہ میرے ساتھ کام کرنے والا یہ بنگلے میں کیسے چلا گیا، یہ تو میرے ساتھ موٹر سائیکل پہ گھومتا تھا، اس کے پاس کار کہاں سے آ گئی، اس کے بچوں کی شادیاں کیسے ہو گئی، اس کے گھر میں اولاد کیسے ہو گئی، اس کی بچیوں کے رشتے کیسے آ گئے۔ یہ کئی ایسی باتیں ہوتی ہیں جس سے حسد پیدا ہو جاتا ہے۔ امام غزالی فرماتے ہیں کہ حسد کرنے والے کا دل اندھا ہو جاتا ہے، یہاں تک کہ اسے اللہ پاک کے احکام بھی سمجھ نہیں آتے۔ پھر اسی طرح دوسری بیماری جو دل کو بگاڑ دیتی ہے، لمبی امید بنانا، ذہن بنا لینا کہ ابھی تو 10 سال زندہ رہنا ہے، ابھی تو 50، ابھی میری عمر کیا ہے، ابھی تو میری عمر کیا ہے، ابھی تو میری شادی نہیں ہوئی۔ ہوتا ہے نا بھائی، آپ ذرا نیکی کے راستے، نماز کی، نہیں نہیں جی بس مدینے جاؤں گا نا، وہاں سے داڑھی رکھ کر آؤں گا میں جناب، وہ آنے والے بس رمضان شریف میں اس سے نماز شروع کروں گا۔ ارے اللہ کے بندے، آپ نے کیا پتا ہے آپ رمضان تک زندہ رہیں گے؟ آپ کو پتا ہے جمعے تک زندہ رہیں گے؟ پتہ ہی نہیں ہے، ایک پل میں ادھر سے ادھر ہے۔ کتنی بے اعتبار ہے دنیا، زندگی نام رکھ دیا کس نے، موت کا انتظار ہے دنیا۔ تو یہ بھی بہت بڑی بیماری ہے، بری بیماری ہے۔ سورہ حدید میں اللہ پاک ارشاد فرماتا ہے، فَطَالَ عَلَيْهِمُ الْأَمَدُ فَقَسَتْ قُلُوبُهُمْ، ان پر مدت دراز ہوئی تو ان کے دل سخت ہو گئے۔ تو پتا چلا کہ لمبی امیدوں کے سبب دل سخت ہو جاتا ہے، یار کر لیں گے، یار پھر توبہ کر لیں گے، پھر جناب نیکی کے، ابھی تو ذرا بس یار یہ خوشی کا موقع ہے، اس میں تو سب چل جائے گا، توبہ کر لیں گے۔ معاذ اللہ، توبہ کی امید پر گناہ کرنا تو سخت ناپسندیدہ ہے۔ تو میرے پیارے پیارے اسلامی بھائیوں، تیسری بیماری جلد بازی، اس کے سبب بھی بندہ بہت دفعہ ہدایت سے محروم رہ جاتا ہے۔ چوتھی بیماری دل کو جو نقصان پہنچاتی ہے وہ تکبر، یہ سب سے بری بیماری ہے، اسی کے سبب شیطان مردود ہوا، تکبر کے سبب دل پر مہر لگ جاتی ہے۔ اللہ پاک ارشاد فرماتا ہے، اللہ یوں ہی مہر کر دیتا ہے متکبر سرکش کے سارے دل پر۔ اسی طرح میرے پیارے پیارے اسلامی بھائیوں، علماء نے جو دل کے جو بگڑنے کا اور دل پر جو مہر لگنے کا ایک سبب بیان فرمایا، وہ نیک لوگوں کی بے ادبی بھی ہے۔ مفتی احمد یار خان فرماتے ہیں کہ گناہ کرنے سے دل پر آہستہ آہستہ میل چڑھتا ہے، جیسے ابھی ہم نے سنا نا، گناہ کرتا ہے ایک نقطہ پڑتا ہے، پھر گناہ کرتا ہے دوسرا نقطہ پڑتا ہے، یہاں تک کہ دل سیاہ ہو جاتا ہے۔ فرماتے ہیں کہ نیکیاں کرنے سے دل سے آہستہ آہستہ میل جڑتا ہے، مگر کسی اللہ کے نیک بندے کی بے ادبی یہ ایک دم دل پر مہر لگنے کا سبب بن جاتی ہے۔ اس کی مثال دی علماء نے کہ شیطان، انہیں ہزاروں سال عبادت کی تھی، ایک لمحے کے لیے حضرت آدم علیہ السلام کی بے ادبی کی، یک دم وہ مجرم اور مردود ہو گیا، یک دم اس کا دل سیاہ ہو گیا، اس کے دل پر مہر لگ گئی۔ معلوم ہوا کہ اللہ کے نیک بندے کی بے ادبی سے یک دم دل پر مہر لگ جاتی ہے۔ اور اگر کسی اللہ والے کی نگاہ پڑ جائے تو، وہ پڑھتے ہیں نا، نگاہ ولی میں وہ تاثیر دیکھی، بدلتی ہزاروں کی تقدیر دیکھی۔ ہمارے غوث پاک شیخ عبد القادر جیلانی رحمت اللہ تعالی نے یہ حج سے واپس تشریف لا رہے تھے، راستے میں ایک شخص کھڑا تھا، وہ تھا چور اور اصل میں چوری کرنا چاہتا تھا۔ غوث پاک جب قریب تشریف لائے تو پوچھا کہ کون ہو تم؟ کہنے لگا میں فلاں شخص ہوں، یہاں پر کسی کے انتظار میں کھڑا ہوں۔ اب غوث پاک کی تو بڑی شان ہے، آپ کے بارے میں علماء نے فرمایا نا، जो पूरी दुनिया को ऐसे देखते हैं जैसे हाथ की हथेली पर राई का दाना हो, उसके सामने वो झूठ बोल रहा था। गौसेबाग समझ गए ये कौन है। आपने फरमाया कि मैं अब्दुल कादिर हूं। जैसे ही उसने सुना कि ये शेख अब्दुल कादिर गौसे आजम है, आपके कदमों पे गिरा। हुजूर गौसे पाक ने अल्लाह की बारगाह में दुआ की, अल्लाह के वली की एक निगाह पड़ी, फौरन तौबा की और मकाम कुतुबियत पे फाइज कर दिए। तो मालूम हुआ कि वली कामिल की एक निगाह जो है, इससे बंदे का दिल साफ हो जाता है। और अल्लाह पाक हमें नेक लोगों की सोहबत नसीब फरमाए। अल्हम्दुलिल्लाह इस दौर में हम देखते हैं शेख तरीकत अमीर अहले सुन्नत की जात, अल्लाह पाक इनकी बरकतें हमको हमारी नस्लों को नसीब फरमाए। तो अल्लाह पाक हमें अमल करने की तौफीक अता फरमाए। दावत इस्लामी इस सिलसिले में मुख्तलिफ अंदाज से नेकी की दावत आम कर रही है। अगर आप कुरान पढ़ना चाहते हैं, ये तो बहुत सारी तारुफ है, आज के जो बयान में मैं तारुफ कराऊंगा वो एक हमारी मदनी कायदा एप्लीकेशन है। बादोकार इस्लाम में बचपन से पढ़े हुए होते हैं लेकिन वो कुरान के हरूफ की अदायगी दुरुस्त नहीं होती। अब वो मसरूफियत दीगर बहुत कुछ है आपके मसरूफियत, तो ठीक है आप मोबाइल में एप्लीकेशन डाउनलोड कर लें, ये एप्लीकेशन आपको कायदा पढ़ा देगी। तो ये दावत इस्लामी की वेबसाइट पर जाकर आप एप्लीकेशन डाउनलोड करके इसकी बरकतें पा सकते हैं। अल्लाह पाक से दुआ है कि अल्लाह हमें अमल करने की तौफीक अता फरमाए। आमीन बिजाहिल नबील करीम सल्लल्लाहु अलैहि वसल्लम। सल्लु अलल हबीब सल्लल्लाह।
मैं मुबल्लिग बनूं सुन्नतों का खूब चर्चा